तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या 18,000 भन्दा माथि पुगेको छ र मृत्यु हुने मानिसको संख्या 45 पुगेको छ। 70% संक्रमित मानिस ठिक भइसकेका छन् र पछिल्लो 24 घण्टामा संक्रमित हुने मानिसको संख्या 109 मात्रै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाको सक्रिय संक्रमण रहेका मानिस र नयाँ संक्रमित मानिसको संख्या लगातार घटिरहेको छ, तर पनि जोखिम विरुद्ध सावधान रहनुपर्ने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन्। नेपाल सरकारले कोरोनाका कारण लागू गरेको बन्दाबन्दी यसै हप्ताको मंगलबारदेखि अन्त्य गरेको छ। लकडाउन अन्त्य भए तापनि केही प्रतिबन्धहरू कायम रहने सरकारका प्रवक्ता तथा संचार मन्त्री युवराज खतिवडाले बताएका छन्।
COVID-19 रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्थाहरू यथावत रहन्छन्। त्यो स्वास्थ्य सुरक्षासँग सम्बन्धित व्यवस्था होलान्, ती अरू सामान्य शान्ति सुरक्षासँग सम्बन्धित विषयहरू होलान्, ती खरिदसँग स्वास्थ्यसँग जोडिएका खरिद सम्बन्धी व्यवस्था होलान्, तथा अरू कुनै व्यवस्थाहरू चाहिँ फेरि त्यो आदेशमा भएका कुराहरू यथावत रहन्छन्।
स्पा, स्विमिङ पुल, धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय आदि धेरै भिडभाड हुने स्थानहरू बन्द नै रहनेछन् भने सभा समारोह, भोज भतेर, समूहमा खेलिने खेल पनि निषेधित छन्। सरकारले भदौ 1 गतेदेखि विद्यालयहरूले भर्ना लिन पाउने बताएको छ। लकडाउन खुलेसँगै सडकमा सवारी साधनको चाप बढेको छ। सार्वजनिक सवारी साधनहरूले स्वास्थ्य सम्बन्धी आधारभूत नियमहरू पालना नगरिरहेको हुनाले त्यहाँबाट संक्रमण बढ्ने चिन्ता देखिएको छ। साउन 15 होटल रेस्टुरेन्टहरू खुल्न, भदौदेखि अन्तर्राष्ट्रिय उडानहरू चल्न र हिउँदे याममा ट्रेकिङ, पर्यटन र पर्वतारोहण गर्नका लागि पनि सरकारले अनुमति दिएको छ। लकडाउन खुलेपछि जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ, तर संक्रमणको जोखिम भने अझ बढेको स्वास्थ्य विज्ञले बताएका छन्। मनसुनका क्रममा लगातार परिरहेको झरी यो हप्ताको अन्त्यमा केही कम भएको छ, तर गत हप्ता झैँ यो हप्ता पनि वर्षाले निकै क्षति गरेको छ। बाढी पहिरोका कारण 120 भन्दा बढीको मृत्यु भइसकेको छ, दर्जनौं बेपत्ता भएका छन् र हजारौं विस्थापित भएका छन्। काठमाडौँ प्रवेश गर्ने मुख्य बाटो पृथ्वी राजमार्ग थुप्रै ठाउँमा पहिरोले क्षतविक्षत भएपछि त्यो बाटो केही दिनका लागि बन्द गरेर सिद्धार्थ राजमार्ग प्रयोग गरिएको छ। पहिरोका कारण थुप्रै ठाउँमा सडक भाँसिएको छ भने पुलहरू पनि भत्केका र बगेका छन् र हिमाली क्षेत्रमा भएका हिमतालहरू फुट्ने सम्भावना भएको भन्दै सावधान रहन विज्ञहरूले चेतावनी दिएका छन्। चितवनमा सरकारले केही सुकुम्बासी घरहरू जलाइदिएपछि त्यसको धेरै विरोध भएको छ। चितवनको कुसुम खोला क्षेत्रमा लामो समयदेखि चेपाङ परिवारहरू बस्दै आएका छन्, जसलाई सरकारले अतिक्रमित जग्गा मानेको छ। यस हप्ता चितवन राष्ट्रिय निकुञ्जका पदाधिकारीले हात्तीको प्रयोग गरेर 8 र आगो लगाएर 2 घर नष्ट गरेका छन्। भारी वर्षाका बीच घर मात्रै होइन पैसा, नागरिकता जस्ता कागजात र भण्डारण गरेका अन्न समेत नष्ट हुँदा त्यहाँका बासिन्दाको बिचल्ली भएको छ। अन्तर्राष्ट्रिय अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनल लगायत थुप्रै संस्था र व्यक्तिले यस घटनाको विरोध गरिरहेका छन्। यसै हप्ता जंगलमा घुङ्गी खोज्न गएका एक चेपाङ युवकको सेनाको कुटाईबाट मृत्यु भएको छ र यस घटनाले चेपाङ समुदायमाथि हुने अन्याय अझ प्रकाशमा आएको छ। मानवाधिकार आयोगले दुवै घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। श्रीमतीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइदिएपछि न्यायालयको चर्को आलोचना भइरहेको छ। 8 कोइरालाले प्रेमिकासँग मिलेर श्रीमतीको हत्या गरेर मकवानपुरमा लगेर शव जलाएको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको थियो। जन्मकैद अर्थात 20 जेलमा बिताउनुको सट्टा 8.5 रिहा गरिएकोमा थुप्रैले आक्रोश र विरोध प्रदर्शन गरेका छन् भने केहीले यस्तो विवादास्पद फैसला गर्ने न्यायाधीश चोलेन्द्र राणामाथि महाभियोग लगाउनु पर्ने पनि आवाज उठाएका छन्। महान्यायाधिवक्ताको कार्यालयले सजाय छुट दिने फैसला र कानूनी व्यवस्थामा चित्त नबुझेपछि पुनरावलोकनमा जाने निर्णय गरेको छ। गत हप्ता मात्रै न्यायाधीश सपना प्रधान मल्लको इजलासले मदिरा सेवन गरेर लाइसेन्स बिना गाडी चलाउँदा एकजना महिलाको ज्यान गएको घटनामा सवारी चालकलाई धरौटीमा रिहा गर्ने फैसला गरेकोमा व्यापक विरोध अझै जारी छ। यी दुई घटनाले आम मानिसमा न्यायालयको छवि धमिलो बनाएको छ। तीजमा व्रत बस्ने र पुरुषको खुट्टाको पानी खाने चलनको विरोध गर्दै गीत गाएपछि गायिका सोफिया थापालाई यो गीत हटाउन धम्की दिइएको छ र यो घटना सामाजिक सञ्जालमा महिलामाथि हुने दुर्व्यवहार र गाली गलौजको पछिल्लो उदाहरण पनि बनेको छ। गत हप्ता गायिका सोफिया थापाले यस्तो गीत सार्वजनिक गरेकी थिइन्। त्यसको लगत्तै थापालाई विश्व हिन्दू युवा संघ, हिन्दू जागरण लगायतका संस्थाले त्यो गीत सामाजिक सञ्जालबाट हटाउन भनेका थिए। ती संस्थाले प्रहरीमा उजुर गर्दै यो गीत नहटाएमा थापामाथि भौतिक कारवाही गर्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। उनीहरूले यो गीत हिन्दू धर्मका विरुद्धमा भएको र थापाले अमर्यादित पोसाक लगाएको समेत आरोप लगाएका छन्। यसै हप्ता सामाजिक सञ्जालमा एकजना महिलाले ढाड देखिने लुगा लगाएको तस्विर पनि निकै फैलिएको छ। उनको पहिरन पनि अमर्यादित भएको आरोप लागेपछि मर्यादित पहिरन के हो भन्ने विवाद चर्किएको छ। थुप्रै मानिसले सामाजिक सञ्जालमा यी दुवै घटनाको विरोध गरिरहेका छन् र महिलाहरूले ढाडको तस्विर सामाजिक सञ्जालमा राखेर समेत मर्यादाको परिभाषा विरुद्ध आवाज उठाइरहेका छन्। सेवा भट्टराई, काठमाडौँ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।